أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين بسم الله الرحمن الرحيم يا أيها المدكر قم فانذر ربك فكبر وثيابك فطهر والرجز فاهجر ابھی جو قربانی کی عید گزری ہے جس کا تعلق خانہ کعبہ سے ہے اس خانہ کعبہ میں جس کے گرد یہ عید گھومتی ہے حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام نے بہت صحن کعبہ کو پاک و صاف کیا اور آپ کو یہی حکم تھا کہ ہر آنے جانے والے کے لیے اس جگہ کو پاک و صاف رکھو جس سے دل کی پاکیزگی بھی مراد تھی اور روح کی پاکیزگی اور جسم کی پاکیزگی بھی مراد تھی اور دل کی پاکیزگی بھی مراد تھی بس اسی تعلق میں میں نے آج ان آیات کی تلاوت کی ہے کیونکہ خانہ کعبہ کا معراج جن مقاصد کے لیے وہ بنایا گیا ان کا معراج آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی ذات میں ظاہر ہوا اور یہ تعلیمات بھی جو ان آیات میں مذکور ہیں اسی تعلیم سے تعلق رکھنے والی ہیں یا ایھا المدثر پہلے اللہ کے نام کے ساتھ بسم اللہ الرحمن الرحیم جو بے انتہا رحم کرنے والا بے مانگے دینے والا اور بار بار رحم کرنے والا ہے یا ایھا المدثر اے کپڑا اوڑھنے والے اٹھ کھڑا ہو اور انتباہ کر اور اپنے رب پر ہی توجہ مرکوز کر اور ربا کا چونکہ منصوب ہے اس لیے اس میں رب کے لفظ کو اہمیت دینے کے لیے اسے منصوب رکھا گیا ہے جس کا مطلب یہ ہے کہ اپنے رب کی طرف ہی توجہ مرکوز کر اور بڑائی بیان کر یعنی اس کی یعنی اپنے رب کی بڑائی بیان کر اور اپنے کپڑوں یعنی قریبی ساتھیوں کیونکہ لباس سے مراد قریبی ساتھی بھی ہوا کرتے ہیں اسی لیے میاں بیوی کو ایک دوسرے کا لباس فرمایا گیا ہے فرمایا اپنے کپڑوں یعنی قریبی ساتھیوں کو ساتھیوں پر نگاہ رکھ یہ جو ہے صحابہ کا طاہر اور انہیں پاک کر یہاں نگاہ رکھ کا مضمون اسی طرح صحابہ کا منسوب ہونے سے تعلق رکھتا ہے तो यह कहा जा रहा है सयाबा का, ख्याल कर अपने साथियों का, अपने कपड़ों का, जो तेरे साथ लगे रहते हैं वो सब सयाब है तेरे, उन पर भी नजर रख, उन पे नजर तलतुफ भी रख और उनकी तरबियत की खातिर भी उन पर नजर रख। ये दोनों मजामीन इस लफ्ज सयाबा का में दाखिल हो जाते हैं। और बहुत उनको पाक कर, अपनी सोहबत से, अपने कुर्ब के नतीजे में, अपनी नसीहतों से बार बार उनकी पाकीजगी के ज़राए अख्तियार कर। वर्रुज़ा फाजुर, और जहाँ तक नापाकी का ताल्लुक है उससे कुल्लियतन अलग होता है। फाजुर का मतलब ये नहीं है कि नापाकी पहले नाउज़ बिल्लाह मिन ज़ालिक थी उसको छोड़ दे। फाजुर का मतलब है जैसे हिजरत कर जाता है इंसान, कुल्लियतन अलग हो जा। इसका मतलब है कि सहाबा में रुज नहीं था। ये कैसा आला मजमून है जिसके साथ ही बयान बांध दिया गया कि सहाबा में अगर रुज होता तो उनसे कुल्लियत अलहदगी का हुक्म और उन्हें साथ रख और पाक रख का हुक्म इकट्ठा चल ही नहीं सकते थे। तो बहुत ही गहरा और प्यारा कलाम है, जिसका मतलब यह है कि सहाबा को भी मदा कर दी गई हज़रत सल्लल्लाहु अलैहि वसल्लम की मदा के साथ कि तेरे करीब रहने वाले पाक ही हैं, लेकिन और भी ख्याल कर, और भी पाक और साफ कर, तलतुफ की निगाहें उन पर डाल, वो तेरे करीब तर होते चले जाएं, और जितना करीब होंगे उतना पाक से पाक तर होते चले जाएंगे। ये वो मजमून है जिसके ताल्लुक में मैंने आज का खुतबा देना है, और इस सिलसिले में कुछ अहादीस हैं जो आपके सामने रखता हूँ। ज़िम्नन एक बात मैं ये भी बता रहा हूँ कि मुहर्रम के दिन शुरू हो चुके हैं और इस अरसे में हज़रत सल्लल्लाहु अलैहि वसल्लम और आपकी आल पर कसरत से दुरूद देना चाहिए, पढ़ना चाहिए। मुसलसल दुरूद पढ़ना तो इंसान की फितरत सानिया हो जाना चाहिए, मगर मुहर्रम के दर्दनाक अय्याम के तसव्वुर से दुरूद में ज़्यादा दर्द पैदा हो जाता है। बस इस बात को ना भूलें, सफ़र में, हज़र में जब तौफीक मिले, जब जहन इस तरफ फारिग हो जाए यानी दुरूद पढ़ने के लिए मरकूज हो सके, उस वक्त दिल की गहराई से और मुहर्रम के तसव्वुर से दिल के दर्द के साथ हज़रत सल्लल्लाहु अलैहि वसल्लम और आपकी आल पर दुरूद भेजा करें। अब मैं हदीसों में से पहली हदीस बयान करता हूँ जो मुस्लिम किताबु तहारत से ली गई है। हज़रत अबू मालिक अशरी रज़ियल्लाहु ताला अन्हु बयान करते हैं कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तहारत पाकीज़गी और साफ सुथरा रहना ईमान का हिस्सा है। यानी अगर मोमिन हो तो ज़ाहरी बदन की भी पाकीज़गी रखो और दिल की भी पाकीज़गी इख्तियार करो। बदन की पाकीज़गी के बगैर दिल की सच्ची पाकीज़गी नसीब नहीं हो सकती। जितने भी खुदा के प्यारे हैं जो आला मकामात तक बुलंद किए गए, वो सारे के सारे अपने बदन को ज़रूर पाक रखते थे, और बदन की पाकीज़गी के साथ साथ दिल की पाकीज़गी की तरफ तवज्जो रहती थी। हकीकत दिल पाक होता था तो बदन पाक किया जाता था, दिल पाक होता था तो अल्लाह की आमाजगा बनता था, और जिस बदन ने वो दिल समेटा हुआ था उस बदन को पाक साफ करने का ख्याल आज खुद इसके नतीजे में पैदा होता था। तो हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने इन तीन जुमलों में ईमान का मजमून बयान फरमा दिया, तहारत पाकीज़गी और साफ सुथरा रहना ईमान का हिस्सा है। एक हदीस तिर्मिज़ी किताबुल अदब से ली गई है। साले इबन अबी हसान कहते हैं कि मैंने सईद बिन मुसैब से सुना कि आप रज़ियल्लाहु ताला अन्हु कहते थे कि अल्लाह ताला पाक है, पाक को पसंद करता है, साफ है, सफाई को पसंद करता है, करीम है, कर्म को पसंद करता है, यानी बहुत मोजज है। और करीम लफ्ज में सखावत भी है और इज्जत भी, दोनों इकट्ठे पाए जाते हैं। इसलिए कर्म को पसंद करता है, सफी है और सखावत को पसंद करता है। रावी कहते हैं कि गालिबन आपने कहा था, यानी इसके अलावा मुझे ये भी याद पड़ता है, अपने सहनों को साफ रखो और यहूद की मुशाबहत इख्तियार न करो। अब इस हदीस नबवी में सल्लल्लाहु अलैहि वसल्लम एक दो बातें वजाहत तलब हैं। अल्लाह ताला पाक है, पाकी को पसंद करता है, ये तो बिल्कुल वाज़े और खुली बात है। लेकिन साफ है और सफाई को पसंद करता है, साफ का क्या मफहूम है? अल्लाह ताला के साथ तो गंदगी लग ही नहीं सकती। मुराद ये है कि अल्लाह ताला हर जगह चूंकि मौजूद है, जहां बज़ाहिर नापाक चीज़ें भी होती हैं लेकिन अल्लाह को नहीं छू सकती, उसकी पाकी को ज़रा भी मैला नहीं कर सकती। बस तुम भी ऐसी दुनिया में सफ़र करोगे, ऐसी दुनिया में ज़िंदगी गुजारोगे कि इर्द गिर्द नापाकी रहेगी, तुम भी खुदा की तरह उस पाकी को अपने आप को मैला ना करने दो। और अगर ये ख्याल करोगे तो फिर खुदा तआला की सिफात की नकल उतार रहे होगे, उसकी मुताबियत कर रहे होगे। अल्लाह ताला साफ है, सफाई को पसंद करता है और कर्म को पसंद करता है। दूसरों पर एहसान का सलूक, एहसान करो, लेकिन कर्म का लफ्ज ऐसे एहसान के लिए बोला जा सकता है जिसमें एहसान के साथ उसकी इज्जत नफ्स की हिफाजत भी पाई जाए। क्योंकि करीम वो है जिसके अंदर सिफात हसना पाई जाती हैं, और वो एहसान ऐसा नहीं करता कि किसी के ऊपर उस एहसान को रगड़े और गोया के जाहिर करे कि मैं तेरा मोहसिन हूँ। अल्लाह ने देखो कितने एहसान किए हैं इंसान पर, लेकिन उनसे बेनियाज है कि वो क्या सलूक करते हैं उसके मुकाबले पर। तो करीम वो है जो मुस्तगनी भी है, एहसान करता है मगर एहसान का पीछा नहीं करता ताकि जिस पर एहसान किया जा रहा है उसको महसूस ना हो, और ऐसा एहसान करता है कि जिस पर एहसान करे हकीकत में वो मुअज़्ज़ज़ भी होता चला जाता है। सही है और सखावत को पसंद करता है, ये तो ये भी खुली खुली वाज़े बात है। इसके बाद रावी कहता है कि गालबन आपने ये भी फरमाया, अपने सहनों को साफ रखो और यहूद की मुशाबहत इख्तियार न करो। मेरे नज़दीक ये दो जुमले अलग अलग हैं। ये मुराद नहीं है कि यहूदी सेनों को नापाक रखते थे, कहीं कोई ऐसी रवायत नहीं मिलती या तारीख से साबित नहीं कि यहूद अपने सेनों को गंदा रखते हों। मुराद ये है कि तुम अपने सेनों को पाक रखो, क्योंकि हर जगह को मस्जिद बना दिया गया है और मोमिन के घर के सेहन भी साफ सुथरे और पाक रहने चाहिए। अगर वहाँ खड़े होकर नमाज पढ़ी जाए तो किसी गंद का कोई वहम भी ना पैदा हो, साफ सुथरा पाकीज़ा माहौल हो और सेहन हमेशा साफ रहा करें। अलावा से ये फरमाया है और यहूद की मुशाबहत इख्तियार ना करो। यहूद की मुशाबहत इख्तियार ना करने की हिकमत ये है कि यहूद ने जो जो खसलतें इख्तियार कर ली थी जिनके नतीजे में मौजूब बनाए गए, मुराद ये है उन सब खसलतों से दूर भागो। कोई भी ऐसी बात ना करो जिससे यहूद की आदतों का ऐसा ताल्लुक हो कि गोया अगर तुम उनकी मुताबिक करोगे तो यहूद की तरह तुम भी मौजूब बना दिए जाओगे। तो खुदा के गजब से दूर भागो या यहूद की मुशाबहत ना करो। दरअसल ये एक ही चीज के दो इजहार हैं। ایک اور حدیث حضرت ابو امامہ کی روایت ہے اور سنن ابن ماجہ سے لی گئی ہے. حضرت ابو امامہ رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مسواک کیا کرو کیونکہ مسواک منہ کو صاف کرتی ہے. جس صفائی کا میں نے شروع میں ذکر کیا ہے یہ اس کی مزید تشریح ہے کہ کہاں تک صفائی پسند کرتے تھے رسول اللہ وسلم, کہاں تک صاف رہتے تھے اور کہاں تک صفائی پسند فرماتے تھے اور کہاں تک امت کو صاف اور پاک رکھنا چاہتے تھے. وَثِيَابَ کا فطاہر, اپنے ارد گرد جو اپنے قریبی ہیں ان کو بھی پاک کر, اور یہ پاکی جو ہے اس کا بہترین نمونہ حضرت صلی اللہ علیہ وسلم نے اپنی ذات میں دکھا دیا. بس جو بھی آپ کے قریب ہوا کرتے تھے وہ یہی نمونہ سیکھا کرتے تھے. فرمایا مسواک کیا کرو کیونکہ مسواک منہ کو صاف کرتی ہے, رب کی رضا کا موجب ہے. اللہ تعالیٰ کو ظاہری اور باطنی دونوں صفائیاں پسند ہیں. جس دل میں خدا بیٹھے اس کا ماحول بھی تو صاف ہونا چاہیے. اس لیے فرمایا رب کی رضا کا موجب, جبرائیل جب بھی میرے پاس آئے ہیں انہوں نے مجھے مسواک کرنے کی تاکید کی ہے. اس سے منہ کی صفائی کی اہمیت واضح ہوتی ہے. ہمیشہ جبرائیل رسول اللہ صلی اللہ علیہ وسلم کو مسواک کرنے کی یاد دلایا کرتے تھے. فرماتے ہیں یہاں تک کہ مجھے اندیشہ ہوا کہ مجھ پر اور میری امت پر فرض قرار دے دی جائے گی. خطرہ ہوا کہ فرض قرار دے دی جائے گی. حضور صلی اللہ علیہ وسلم خود بھی اگر امت کو کوئی حکم دیتے اور اس کا پابند کرتے تو اس میں مسواک کی پابندی بھی شامل ہوتی, مگر ایسا فرض نہیں بنانا چاہتے تھے کہ کمزوروں کے اوپر وہ گناہ ڈال دے, یعنی اس فرض سے جب وہ غافل ہوں تو وہ گناہ گار بن جائیں. بس یہ حکمت تھی آپ کی رحم کی جس کی وجہ سے مسواک کو خود باقاعدگی سے کرنے کے باوجود اسے فرض نہیں کیا, حالانکہ دل چاہتا تھا کہ فرض کر دیں. تو دل کا چاہنا اور بات ہے, اور بعض حکمتوں کے پیش نظر چاہنے کے باوجود فرض نہ کرنا ایک اور بات ہے. بس اس حدیث میں یہ بیان ہے جب بھی جبرائیل میرے پاس آئے انہوں نے مجھے مسواک کرنے کی تاکید کی, یہاں تک کہ مجھے اندیشہ ہوا کہ مجھ پر اور میری امت پر فرض قرار دے دی جائے گی. اگر مجھے یہ ڈر نہ ہوتا میں اپنی امت پر مشقت ڈال دوں گا تو میں اسے ان پر فرض قرار دے دیتا. اب فرض تو اللہ قرار دیا کرتا تھا, رسول اللہ صلی اللہ علیہ وسلم نے کیا قرار دیا کرتے تھے, مگر مراد یہ ہے کہ اللہ پر نظر رکھتے ہوئے جبرائیل کی بار بار کی تاکید کے نتیجے میں بھی یہی کام کرتا, مگر وہی مشقت کا ڈر کہ کہیں میری امت پر بہت زیادہ مشقت نہ پڑ جائے, اس لیے میں نے اس کو فرض قرار نہ دیا. مگر فرماتے ہیں میرا تو یہ حال ہے کہ میں اس قدر مسواک کرتا ہوں کہ مسوروں کے رگڑے جانے کا ڈر ہو جاتا ہے. اور واقعتاً مسواک سے مسورے وغیرہ کافی ضرب کھاتے رہتے ہیں اور رگڑے بھی جاتے ہیں, اس لیے ضروری ہے کہ خاص سمت میں مسواک کی جائے. اور حضرت صلی اللہ علیہ وسلم اسی خوف کے پیش نظر کہ غلط سمت میں مسورے نہ رگڑے جائیں ہمیشہ نیچے سے اوپر کی طرف اور اوپر سے نیچے کی طرف مسواک کرتے تھے. اس کے نتیجے میں دانت بھی مضبوط ہوتے تھے اور جبڑے کی گرد دانتوں کے گرد جو گوشت ہے وہ رفتہ رفتہ اوپر چڑھتا تھا اور وہاں سے دانت کھائے نہیں جاتے تھے. تو دانتوں کو مضبوط کرنے کے لیے یہ بہت ہی عمدہ نسخہ ہے. ایک حضرت ابو ہریرہ کی روایت ہے صحیح بخاری کتاب الجمعہ باب السواک یوم الجمعہ سے لی گئی ہے. یعنی مسواک کا تو ہر وضو کے ساتھ تعلق ہے اگر ہو سکتا ہو. آج کل وہ مسواک تو ملنی مشکل ہے, لیکن ایسے دانتوں کے برش لینے چاہیے جو نرم ہو. مسواک بھی نرم ہوتی ہے اور نرم ہونے کی وجہ سے وہ نقصان نہیں پہنچاتی, تو ہمیشہ نرم برش لینے چاہیے اور ماہر ڈاکٹروں کے تیار کردہ برش لینے چاہیے اور ان کو اس طرح حرکت دینی چاہیے کہ نیچے سے اوپر کی طرف اور اوپر سے نیچے کی طرف. اگر شروع سے ہی یہ عادت ہو کسی کو تو اللہ تعالیٰ کے فضل کے ساتھ اس کے دانت بڑھاپے تک بھی صحیح رہیں گے. لیکن اگر بچپن میں بے احتیاطیاں کی گئی ہوں, غلط طرف سے مسواک کی جاتی رہی ہو, اور میں بھی مسواک تو ہمیشہ سے یعنی برش تو ہمیشہ کرتا رہا لیکن سخت لیتا رہا اور دائیں سے بائیں بھی برش کو چلاتا رہا, اس کی وجہ سے جو بھی نقصان دانتوں کو پہنچا ہے اس وجہ سے پہنچا ہے. لیکن اس کے باوجود اللہ کے فضل سے مضبوط ہیں اور اس عمر میں جو دانتوں کا حال ہونا چاہیے وہ نہیں ہوا. حضرت ابو ہریرہ روایت کرتے ہیں کہ رسول صلی اللہ علیہ وسلم نے فرمایا, اگر یہ ڈرنا ہوتا کہ میں امت پر مشقت ڈال دوں گا تو میں ضرور انہیں ہر نماز کے ساتھ مسواک کرنے کا حکم دیتا. اس لیے یہ خیال کریں, ہر نماز کے ساتھ مسواک اگر کر سکتے ہوں یا برش کر سکتے ہوں جیسے میں نے بیان کیا ہے تو یہ بہت بہتر ہے. منہ کو پاک اور صاف رکھتا ہے اور ازدواجی تعلقات کو بہتر بنانے کے لیے دونوں کے لیے ضروری ہے, میاں کے لیے بھی اور بیوی کے لیے بھی. جن کے منہ سے بدبو کے بھباکے آتے ہیں ان کی ازدواجی زندگی بھی تباہ ہو جایا کرتی ہے. اس لیے آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا اسوہ اختیار کریں اور اپنے منہ کو بہت ہی پاک و صاف رکھیں, اندر سے خوشبو اٹھے. بدبو کا کوئی ایک لبکا بدبو منہ سے بدبو آنے کا کوئی دور کا بھی سوال نہ رہے. اس تعلق میں معدے کا خیال اب خود ضروری ہو جاتا ہے. جو لوگ کھانا احتیاط سے کھائیں, رسول اللہ صلی اللہ علیہ وسلم کی نصیحت کے مطابق کھائیں, ان کے معدے سے بدبو نہیں اٹھتی, نہ معدے سے بدبو انتڑیوں کے ذریعے خون میں جذب ہوتی ہے. اگر معدے کی بدبو انتڑیوں کے ذریعے خون میں داخل ہو جائے تو یہ پھیپھڑوں میں بھی داخل ہوتی ہے اور جتنا مرضی منجن کریں بدبو ضرور آئے گی. بس یہ بھی ایک احتیاط ہے جس کی میں جماعت کو نصیحت کرتا ہوں, اپنے معدے کا ضرور خیال کریں ورنہ دانت کی مسواک بالکل بیکار جائے گی. حضور صلی اللہ علیہ وسلم جتنا کھاتے تھے, جس احتیاط سے کھاتے تھے, جس طرح چبا چبا کر کھاتے تھے, اس کے نتیجے میں آپ کے منہ سے ہمیشہ خوشبو اٹھتی تھی, بدبو کبھی نہیں اٹھی, جو اس بات کی گواہی ہے کہ آپ اپنے معدے کا بھی پورا خیال رکھا کرتے تھے. حضرت حذیفہ کی ایک روایت بخاری سے لی گئی ہے, حضرت صلی اللہ علیہ وسلم جب رات کو قیام فرماتے تو اپنے منہ کو مسواک سے صاف کرتے. کسی جگہ قیام مراد نہیں ہے, خدا کے حضور جب تہجد کے لیے کھڑے ہوا کرتے تھے تو محض پانچ نمازوں میں ہی نہیں تہجد کی نماز میں بھی خیال رکھتے تھے کہ تہجد سے پہلے مسواک ضرور کیا کریں. ایک اور حدیث صحیح بخاری سے کتاب المغازی سے لی گئی ہے, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بیان کرتی ہیں کہ حضرت صلی اللہ علیہ وسلم کے آخری بیماری کے دوران عبد الرحمن بن ابو بکر نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے, یعنی حضرت عائشہ کے بھائی. اب اس سے اندازہ کریں کہ رسول اللہ صلی اللہ علیہ وسلم کو منہ کی بو کا یا خوشبو کا آخر وقت خیال رہتا رہا, یعنی رخصت ہونے کے وقت جو آخری سنت آپ نے پیچھے چھوڑی ہے اس میں یہ منہ کی مسواک بھی داخل ہے. बहुत ही दर्दनाक और बहुत ही पुरमारिफ कलाम है जिससे खुशबू के लपटे निकलते हैं। फरमाया हज़रत आयशा कहती हैं, नबी करीम की खिदमत में अब्दुर्रहमान बिन अबू बकर हाजिर हुए, उस वक्त मैं आपको अपने सीने से लगाए हुए थे, आपकी रुख्सत का नजारा भी खूब है। रसूलुल्लाह सल्लम को हज़रत आयशा कहती हैं सहारा दिए हुए अपने सीने से लगाई हुई थी, मैंने जो देखा तो हज़रत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नज़र अब्दुर्रहमान पर पड़ी। वो ताज़ा नरम मिसवाक लिए हुए थे, उनके हाथ में थी ताज़ा और नरम मिसवाक। मैं समझ गई कि रसूलुल्लाह सल्लम क्या चाहते हैं। मैंने वो मिसवाक अपने मुंह से नरम की, फिर धोकर साफ करके हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को दी, तो आपने उसके साथ मुंह को इस तरह साफ किया कि इससे कबल इस उम्दगी से मुंह साफ करते हुए मैंने रसूलुल्लाह सल्लम को कभी नहीं देखा। किस फख्र की बात है जब रूह जिस खाकी को छोड़ने वाली थी, उस वक्त की यह बात है। कहते हैं इतना मुंह साफ किया कि मैंने जिंदगी भर कभी रसूलुल्लाह सल्लम को इस कदर एहतियात से अब मुंह को साफ करते हुए नहीं देखा। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फारिग हुए तो अपना हाथ या उंगली ऊपर उठाई और फरमाया अर रफीक ला, एन आखिर लम्हे की बात है, उंगली ऊपर उठाई और कहा आला रफीक, जो सबसे बुलंद साथी है मेरी जिंदगी का, हमेशा हमेशा के लिए मेरा दोस्त है, जो सबसे बुलंद है उसी की तरफ जाना चाहता हूं। तीन मरतबा फरमाया और जान दे ये आखिरी लम्हे हैं हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के, वो जो मोहम्मद रसूलुल्लाह से मोहब्बत करते हैं कैसे बुला सकते हैं इस बात को। इसके बाद भी अगर वो अपने मुंह की पगड़ी के ख्याल में रखें तो उनकी मोहब्बत के दावे झूठे हैं। फरमाया मेरी हंसली और ठोड़ी के दरमियान, हंसली और ठोड़ी के दरमियान ये वाक्य गुजरा है, आपका सर मेरे सीने से लगा हुआ था। हजरत इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हु की रवायत है और इसका जुमा से ताल्लुक है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये ईद है, दो ईदें तो साल में आती हैं, एक ईद साल में के बाद आया करती है, एक साल गुजरने के बाद उनका ईद का चक्कर चलता है। ये जुमा तो हर हफ्ते होने वाली ईद है, चूँकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यही फरमाया, जुमे के दिन फरमाया ये ईद है जिसे अल्लाह ने मुसलमानों के लिए बनाया है। ऐसी ईद जो हर हफ्ते आए ये और दुनिया में किसी उम्मत को नसीब नहीं हुई, सिर्फ मुसलमानों को अता की गई है। बस जो कोई जुमा पर आए उसे चाहिए कि वो गुस्ल करे और जिसके पास खुशबू हो वो खुशबू लगाए और मिसवाक करना अपने लिए लाजमी कर लो। अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लाजमी कर लो से मुराद ये नहीं है कि ये नहीं फरमाया कि जुमे के दिन लाजमी कर लो, वो तो लाजमी रहनी ही चाहिए, इसलिए जुमे के दिन कम से कम एक दफ़ा तो नहाओ और खुशबू लगाओ। और मिसवाक का तो मैं मिसवाक के मुतल्लिक तो मैं तवक्को रखता हूँ कि मेरी उम्मत इसे हमेशा लाजिम कर लेगी। मुस्नद अहमद बिन हम्बल में यह रवायत है, हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा अर्ज़ करती हैं रसूलुल्लाह मैं जब रसूलुल्लाह सल्लम के मुतल्लिक बात करता हूँ किसी सहाबी की तो मुँह से मेरे अर्ज़ करना निकल जाता है, मगर यहाँ फरमाना भी दुरुस्त है क्योंकि रसूलुल्लाह सल्लम को नहीं फरमाया, हमें फरमाया है। بس حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم اس بات کو ناپسند کرتے تھے کہ آپ سے ایسی بو آئے جس سے کسی کو تکلیف ہو. اس لیے آپ کے جو گوشے نرم تھے امت کے لیے اور بنی نوع انسان کے لیے, اس میں یہ بھی ایک گوشہ تھا آپ کا کہ کوئی شخص کسی وجہ سے آپ سے دور نہ ہٹ سکے. اور اپنے کپڑوں کو سمیٹنا اسی مضمون کا ایک طبی حصہ ہے. جب بھی کسی کو ذرا سے بھی تکلیف پہنچے گی وہ پیچھے ہٹے گا, مگر آپ کو تو حکم تھا کہ اپنے بدن سے چمٹائے رکھو انسان کو. بس آپ ادنا سے بھی تکلیف کا موجب نہیں بننا چاہتے تھے, اور بو اس کے متعلق احتیاط اسی کے نتیجے میں. ایک روایت صحیح بخاری سے حضرت انس رضی اللہ تعالیٰ عنہ سے مروی ہے, کہتے ہیں میں نے موٹا اور باریک ریشم حضرت کی ہتھیلی سے زیادہ نرم نہیں دیکھا. حضور صلی اللہ علیہ وسلم کی ہتھیلی اور پاؤں کے تلے بھی نرم تھے, اور یہی حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا حال تھا. اس لیے جن لوگوں نے روایتوں میں یہ پڑھا ہوا تھا تو بعض دفعہ وہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی خدمت میں حاضر ہو کر پہچاننا چاہتے تھے کہ یہ واقعتاً محمد رسول اللہ کا سچا غلام ہے کہ نہیں, اور ہتیلیوں کو ہاتھ لگا لگا کے مل مل کے اور تلووں کو ٹٹول ٹٹول کو دیکھا کرتے تھے. ایک دفعہ ایک صاحب نے کچھ زیادہ ہی اس میں شدت کی تو حضرت مسیح علیہ السلام نے فرمایا ہنس کے کہ میرا امتحان نہ لو, مجھے پتہ ہے تم کیا کر رہے ہو. لیکن وہ بیان کرتے ہیں بعد میں کہ بہت ہی ہم نے نرم اور گداس پایا ان دونوں چیزوں کو, ہتیلیوں کو بھی اور تلووں کو بھی, اور نہ ہی کوئی خوشبو آن حضور صلی اللہ علیہ وآلہ وسلم کی خوشبو سے زیادہ بہتر سونگی ہے. بو کا تو سوال ہی نہیں, خوشبو کہتے ہیں ایسی اٹھتی تھی آپ کے بدن سے کہ اسے بہتر میں نے زندگی بھر کبھی کوئی اور خوشبو نہیں سونگی. صحیح مسلم کتاب الفضائل میں حضرت جابر رضی اللہ تعالی عنہ کی یہ روایت ہے, کہتے ہیں میں نے آ حضرت صلی اللہ علیہ وآلہ وسلم کے ساتھ نماز ظہر ادا کی اور آپ اپنے گھر کی طرف نکلے تو میں بھی آپ کے ساتھ نکلا. کچھ بچے آپ کو ملنے لگے تو آپ باری باری ان کے رخسار پر ہاتھ پھیرتے تھے. یہ سنت ہے رسول اللہ صلی اللہ علیہ وسلم کی, اس لیے جو آج لوگ شاید تعجب کرتے ہیں کیونکہ سارے بچوں کے کلوں پہ تھپکتا ہوں, یہ کوئی نئی بات نہیں, حضرت محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی سنت ہے بچوں کے کلوں کو تھپکایا کرتے تھے. عرض کرتے ہیں میرے رخسار پر بھی آپ نے ہاتھ پھیرا. راوی کہتے ہیں میں نے آپ کا ہاتھ ٹھنڈا اور ایسا خوشبودار پایا جیسے آپ نے ابھی عطار کے عطردان سے نکالا ہو. ایسی خوشبو اٹھ رہی تھی ہاتھ سے, اور وہ ٹھنڈا یعنی بہت گرم, جو تکلیف دے گرم ہوتا ہے وہ بھی نہیں تھا, لیکن ٹھنڈے سے مراد یہ ہے کہ اس میں نرمی تھی, اچھا لگتا تھا. اب میں حضرت مسیح علیہ الصلوۃ والسلام کے چند اقتباسات پڑھ کے اس خطبے کو ختم کرتا ہوں. اور چونکہ آج خطبے کے مان تھوڑی دیر بعد ہی عصر کی نماز سے پہلے پہلے مجھے ایک سفر پہ جانا ہے, اس لیے نمازیں جمع کی جائیں گی آج بھی. یہ استثنائی صورت ہے, جب سفر پر جانا ہو, امام نے سفر پر جانا ہو تو مقتدیوں کے لیے بھی اس کے پیچھے نماز جمع کرنا جائز ہو جاتی ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں بے شک اللہ تعالیٰ توبہ کرنے والوں کو دوست رکھتا ہے, ان اللہ یحب التوابین و یحب المتطہرین, और उन लोगों से जो पाकीजगी के हाँ हैं प्यार करता है। इस आयत से ना सिर्फ यही पाया जाता है कि अल्लाह ताला तौबा करने वालों को अपना महबूब बना लेता है, बल्कि ये भी मालूम होता है कि हकीकी तौबा के साथ हकीकी पाकीजगी और तहारत शर्त है। तो जो लोग भी तौबा करना चाहते हैं वो इस ज़ाहरी पाकीजगी को नज़रअंदाज न करें, क्योंकि हज़रत मसीह अलैहिस्सलाम कहते हैं कि ये शर्त है और इस ज़ाहरी पाकीजगी के साथ दिल की तहारत भी दोनों इकट्ठे होने चाहिए। हर किस्म की नजासत और गंदगी से अलग होना ज़रूरी है, वरना निरी तौबा और लफ्ज़ के तकरार से कुछ फ़ायदा नहीं। हज़रत मसीह अलैहिस्सलाम फरमाते हैं कुरान करीम में जो आया है वर रुज़ा फाजुर, उसी आयत का हिस्सा है जो मैंने आपके सामने तिलावत की है कि हर एक किस्म की पलीदी से परहेज करो, हिजर दूर चले जाने को कहते हैं। ये मुराद नहीं कि पलीदी है तो उसको उतार फेंको, ये हज़रत मसीह अलैहिस्सलाम ही ने नुक्ता हमें समझाया है कि दूर चले जाओ पलीदी, पलीदी तुम्हें दूर से भी न छू सके, यानी उसकी उसका कोई भी बद असर तुम पर किसी तरह भी न पड़ सके। हिजर दूर कर चले जाने को कहते हैं, जिससे ये मालूम हुआ कि रूहानी पाकीजगी चाहने वालों के लिए ज़ाहरी पाकीजगी और सफाई भी ज़रूरी है, क्योंकि एक कुव्वत का असर दूसरी पर और एक पहलू का असर दूसरे पर होता है। इंसान की दो हालतें होती हैं, जो शख्स बातनी तहारत पर कायम होना चाहता है वो ज़ाहरी पाकीजगी का भी याद रखे। फिर एक दूसरे मुकाम पर अल्लाह ताला फरमाता है इन्नल्लाह युहिब्बु तव्वाबीन व युहिब्बु मुतत्ताहिरीन, यानी वो लोग यानी जो लोग बातनी और ज़ाहरी पाकीजगी के तालिब हैं मैं उनको दोस्त रखता हूँ। ज़ाहरी पाकीजगी बातनी तहारत की मुमिद और मुआविन है। फिर फरमाया इसलिए हर मुसलमान के लिए लाजिम है कि कम अज़ कम जुम्मा के दिन ज़रूर गुस्ल करे। उस दिन के लिए गुरबत की वजह से नहाने की सहूलतें हासिल न हों, और बहुत बड़ी दुनिया में ऐसी तादाद है जहाँ पानी की भी कमी है और गुरबत भी नहाने हर रोज़ नहाने की राह में हायल होती है, उनके लिए कम से कम जुमा का नहाना फ़र्ज़ है। हर नमाज में वजू करे, जमात खड़ी हो तो खुशबू लगाए। ईदैन और जुमे में जो खुशबू लगाने का हुक्म है वो इसी बिना पर है कायम है। असल वजह यह है कि लोगों के इज्तम के वक्त अफूनत का अंदेशा होता है, बाद लोग इकट्ठे हो जाएं तो बादों के को बीमारी भी होती है, उनके बदन से बदबू उठती है। फरमाया अंदेशा होता है, इसलिए गुसल करने और साफ कपड़े पहनने और खुशबू लगाने से सिमियत यानी जहर और अफूनत से रोक होगी, जैसा कि अल्लाह ताला ने ज़िंदगी में यह कानून मुकर्रर किया है वैसा ही कानून मरने के बाद भी रखा है। अब किसी शख्स ने रसूल हज़रत मसीह मौऊद अलैहिस्सलाम की तकरीर सुनकर ये सवाल उठाया, और ये हमारे लिए बहुत फ़ायदे का मूजिब है क्योंकि इसके ज़रिए से एक मसला हल हो गया। किसी शख्स ने कहा सहाबा रिज़वानुल्लाह अलैहिम के कपड़े मैले कुचैले होते थे, पैबंद लगे हुए होते थे। पैबंद लगे हुए कपड़ों चूँकि आमतौर पर फ़कीरों के होते हैं और वो मैले कुचैले भी होते हैं, इसलिए किसी सहाबी ने अपनी कमफहमी की वजह से इन दो बातों को जोड़ दिया। सहाबा के मुतलिक कहीं जिक्र नहीं आया कि मैले कुचैले कपड़े होते थे, ये जिक्र मौजूद है कि पैबंद लगे होते थे। तो उस ज़माने के फ़कीरों को देखकर उसने अज खुद नतीजा निकाल लिया। इसके जवाब में हज़रत मसीह मौऊद अलैहिस्सलाम ने फरमाया ये झूठ है, मैले कुचैले होना और बात है और पैबंद होना और बात है, गुर्बत में भी बाकी मन लगे हुए कपड़ों को भी साफ रखा करते थे। कुरान शरीफ में आया है वर रुज़ा फाजुर, बस पाक साफ रहना ज़रूरी है, یہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اس سوال کے جواب میں فرمایا. بس آخری نصیحت کے طور پر حضرت مسیح موعود علیہ الصلوۃ والسلام کا یہ فرمان میں آپ کے سامنے رکھتا ہوں، وَثِيَابَكَ فَطَاهِرْ وَالرُّجْزَ فَاهْجُرْ، اپنے کپڑے صاف رکھو. یہ احمدیوں کا شیوا ہو جانا چاہیے. بدن کو اور گھر کو اور کوچے کو، یعنی اپنی گلیوں کو بھی صاف رکھو، اور ہر ایک جگہ کو جہاں تمہاری نشست ہو اسے بھی صاف رکھو. پلیدی اور میل کچیل اور کثافت سے بچاؤ، یعنی غسل کرتے رہو، اور گھروں کو صاف رکھنے کی عادت پکڑو. حضرت وسیم علیہ الصلوۃ والسلام نے یہ اسلامی اصول کی فلسفی میں فرمایا ہے. بس اس نصیحت کے بعد اب میں اس خطبے کو ختم کرتا ہوں، اور آخر پر ایک دفعہ پھر آپ کو یاد کراتا ہوں کہ پاک اور صاف ہونے کے لیے آن حضرت صلی اللہ علیہ وآلہ وسلم پر درود پڑھنا بہت ضروری ہے، اور جب درود پڑھیں گے تو اپنے منہ کا بھی خیال رکھیں گے، اپنے بدن کا بھی خیال رکھیں گے، کیونکہ بعض لوگوں کے منہ سے ایسی بدبو آتی ہے کہ ان کے متعلق حضرت مسیح علیہ السلام نے فرمایا کہ جب یہ بدبو آتی ہے تو پھر تم درود نہیں پڑھ سکتے صحیح، خدا کے فرشتے بھی دور بھاگتے ہیں. مراد یہ ہے کہ منہ سے خوشبو کی لپٹیں اٹھیں، منہ صاف اور پاک رہے، پھر درود کا مزہ آئے گا. پھر آن حضرت صلی اللہ علیہ وآلہ وسلم پر درود پڑھیں تو محرم کے خیال سے خصوصیت کے ساتھ محمد رسول اللہ اور آپ کی آل پر درود پڑھیں جو محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے طرف منسوب ہونے کے نتیجے میں ظلموں کا نشانہ بنائی گئی اور بڑے دکھ اٹھائے ہیں انہوں نے، مگر اپنے مسلک سے پیچھے نہیں ہٹے. بس آپ بھی محرم سے یہی سبق سیکھیں، آپ کی راہ میں بھی کانٹے بچھائے جائیں گے، آپ کی راہ بھی دکھوں کی راہ ہے، تکلیفوں کی راہ ہے. اپنے مظلوم بھائیوں کو بھی اپنی دعاؤں میں یاد رکھیں جو اس وقت طرح طرح کے مظالم کا نشانہ بنائے گئے ہیں، اور اس بات سے خدا کا شکر کریں کہ آپ کی مماثلت ظلم کرنے والوں سے نہیں بلکہ مظلوموں سے ہے. بس اللہ تعالیٰ یہ ظلم کا دور بھی جلدی کاٹ دے، اللہ تعالیٰ ظالموں سے ہمیں نجات بخشے، اور آن حضرت صلی اللہ علیہ وآلہ وسلم اور آپ کی آل پر درود بھیجنے کے نتیجے میں یہ بات زیادہ قرین قیاس ہو جائے گی. اس کے بعد میں اس خطبے کو ختم کرتا ہوں، اور چونکہ آج سفر پہ بھی جانا ہے اس لیے یہ چند منٹ پہلے ختم ہونا خطبے کا کوئی ناگوار نہ گزرے. میں نے پہلے بھی عرض کر دیا تھا کہ میں خطبے کو کبھی اب تکلف سے کھینچ کر لمبا کرنے کی کوشش نہیں کروں گا، جتنا سہولت سے ہوگا اتنا ہی بیان کیا کروں گا. الحمدللہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهدہ اللہ فلا مضل له ومن یضلل فلا ہادی له ونشهد ان لا الہ الا اللہ وحدہ لا شریک له ونشهد ان محمدا عبده ورسوله. عباد الله رحمكم الله، ان الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.